हुने जितिन्छ विजय एफएम 101.5 बिहान 6:30 बजेको विजय खबरमा लक्ष्मी पौडेलको नमस्कार। शुरूआतमा खबर हाइलाइट्स। गैंडाकोटमा हिजो बसको ठक्करबाट पैदल यात्रीको मृत्यु, चितवनमा छोरा र ज्वाई मिलेर बुबाको हत्या गरे। नवलप्रासी चितवनमा विद्युत आपूर्ति अनियमित। अल्पसंख्यक दराई समुदाय भाषा संरक्षणमा एकजुट बन्दै नयाँ पिढ़ीमा संस्कृति हस्तान्तरणमा चुनौती बनेको दराई आदिवासी समाज नेपालका सचिव शनिराज दराईको भनाई।
अहिलेको नयाँ पुस्ता आइरहेका समुदायहरूले चाहिँ दराई भाषालाई भन्दा पनि नेपाली भाषा बोल्न सिकाउने, स्कुलमा पढाइ अब अङ्ग्रेजी माध्यममा हुने त्यस्तो भइरहेको छ। धेरै नै अहिले समस्या छ, चुनौती छ।
नवलपरासीमा नियम विपरीत सञ्चालनमा रहेका निजी विद्यालय बन्द गराइने। चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा 25 गैंडा मरे। मकवानपुरमा लागू औषध सहित 7 जना पक्राउ। र धादिङमा पहिरो जाँदा 7 घर पुरिए। भागेर जंगलमा बसेका मानिस 2 दिनदेखि भोकै बुटवलमा खाडलमा जमेको पानीमा डुबेर 2 बालकको मृत्यु। आज मिति विक्रम सम्वत 2074 साल साउन 5 गते बिहिबार, इस्वी सन 2017 जुलाई 20 तारीख, नेपाल सम्वत 1137 श्रावण कृष्ण पक्षको द्वादशी तिथि। शुरूआतमा स्थानीय खबर। नवलप्रासीको गैंडाकोट नगरपालिका 4 ओम शान्ति चोकमा बसले ठक्कर दिँदा एक पैदल यात्रीको ज्यान गएको छ। पश्चिमबाट पूर्वका लागि छुटेको NH6684 नम्बरको बसले हिजो अन्दाजी 75 वर्षीय शकुन्तला देवी नेपाललाई ठक्कर दिएको हो। गैंडाकोट 4 बस्ने शकुन्तलाको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो। चितवनमा छोरा र ज्वाई मिलेर बुबाको हत्या गरेका छन्। पूर्वी चितवनको कालिका नगरपालिका 2 स्थित पदमपुर 7 भन्ने स्थानमा एक आपसमा झैझगडा हुँदा 48 वर्षीय भूमिनन्द दुलालको धारिलो हतियार प्रहारबाट घटनास्थलमा नै ज्यान गएको चितवन प्रहरीले जनाएको छ। हिजो अपरान्ह 5 बजे भूमिनन्दका छोरा अञ्जन दुलाल र रत्नगर नगरपालिका 1 का ज्वाई 41 वर्षीय टेकबहादुर बुढा तीनैजना बीच झगडा भएको थियो। झगडाको विषयमा नै विवाद बढ्दै जाँदा हत्या भएको प्रहरीले जनाएको छ। उता चितवनमा भएका हिजो 2 दुर्घटनामा 2 जनाको ज्यान गएको छ। सौराहाबाट रत्नगर आउँदै गरेको 942-4031 नम्बरको मोटरसाइकल बछौलीमा दुर्घटना हुँदा पैदल यात्री 45 वर्षीय सावित्री चौधरीको ज्यान गएको हो भने भरतपुर महानगर 14 नम्बर वडा स्थित पश्चिम चितवनको गीतानगरबाट पार्वतीपुरका लागि छुटेको 942-2189 नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा 48 वर्षीय बलराम भण्डारीको ज्यान गएको हो। केही दिनदेखि अनियमित रूपमा बिजुली काटिन थालेपछि नवलपरासी र चितवनका उपभोक्ता मारमा परेका छन्। चितवनमा 3 दिन अघिबाट बिजुली काट्न थालिएको छ। 1 घण्टाको अन्तरमा नै 10-15 पटकसम्म बिजुली काट्ने र दिने गरिएको भन्दै स्थानीय आक्रोशित बनेका हुन्। अनियमित रूपमा बिजुली अवरूद्ध हुँदा बिजुलीजन्य उपकरणमा क्षति पुगेको स्थानीयको गुनासो छ। चितवन नवलपरासीमा केही दिनदेखि गर्मी समेत अत्याधिक रहेको र गर्मी याममा नै प्राधिकरणले सेवा दिन नसकेको भन्दै सरकारकै आलोचना हुन थालेको छ। सामाजिक सञ्जालमा सरकारका विरूद्धमा स्थानीयले आक्रोश पोखेका छन्। नवलपरासीमा पनि विद्युत अनियमित भइरहेको छ। मंगलबारदेखि गैंडाकोट क्षेत्रमा विद्युत आपूर्ति अनियमित बनेको छ। 1 घण्टाको अन्तरालमा 10 पटकसम्म विद्युत काटिएपछि सर्वसाधारणलाई शास्ति भएको हो। प्राधिकरणले पूर्व सूचना नै नदी विद्युत काटेको भन्दै स्थानीय आक्रोशित भएका छन्। नेपाल विद्युत प्राधिकरण गैंडाकोट वितरण शाखाले भने विद्युतको अनियमितताबारे कार्यालय पनि अनभिज्ञ रहेको बताएको छ। गैंडाकोट क्षेत्रमा देखिएको समस्या देशैभर रहेको भन्दै कार्यालयले यसबारे आवश्यकता वितरण केन्द्रलाई जानकारी गराएर समस्या समाधानको प्रयास भइरहेको जनाएको छ। नवलपरासीमा सञ्चालन हुँदै आएका निजी विद्यालयहरू नियम विपरीत सञ्चालनमा रहेका बन्द हुने भएका छन्। त्यस्ता विद्यालयलाई मापदण्डमा ल्याउन कार्यालयले काम थालेको जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी गोपाल खण्डेलले जानकारी दिनुभयो। तल्लो कक्षाको अनुमति लिने र माथिल्लो कक्षा सञ्चालन गर्ने निजी विद्यालयहरूको संख्या बढ़िरहेको भन्दै तिनीहरूमाथि अंकुश लगाउन थालेको हो। अनुमति नलिई अवैध रूपमा सञ्चालन हुँदै आएका बोर्डिङ स्कूललाई बन्द गराउन र प्रक्रियामा ल्याउन जिल्ला शिक्षा कार्यालयले सक्रियता देखाएको हो। शिक्षा कार्यालयले प्रशासनलाई पत्र नै लेखेर त्यस्ता विद्यालय बन्द गर्ने योजना अगाडि बढ़ाएको जनाएको छ। आर्थिक प्रलोभनमा परि जिल्ला शिक्षा कार्यालयको अनुमति नपाएका बोर्डिङ स्कूललाई कार्यवाही नगरेको भन्दै व्यापक विरोध भएपछि जिल्ला शिक्षा कार्यालयले सबै निजी विद्यालयलाई मापदण्डमा ल्याउन प्रयास थालेको हो। जिल्ला शिक्षा कार्यालय नवलपरासीका अनुसार 30 वटा विद्यालय अनुमति नलिई र 34 विद्यालयले प्राथमिक तहको अनुमति लिई 10 सम्मको कक्षा सञ्चालन गरेको पाइएको छ। नवलपरासीको कावासोती नगरपालिकाको आर्थिक वर्ष 2074-75 नीति तथा कार्यक्रम एकलौटी रूपमा प्रस्तुत गरिएको भन्दै विरोधमा उत्रिएका 9 वडा अध्यक्षहरूको आन्दोलनलाई विभिन्न 6 दलले ऐक्यबद्धता जनाएका छन्। नेपाली कंग्रेस माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले थालेको आन्दोलनमा राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, नयाँ शक्ति नेपाल, जनमुक्ति पार्टी, नेकपा माओवादी, क्रान्तिकारी पार्टीले सहमति जनाउँदै छलफल र वार्ताको माध्यमबाट अगाडि बढ़न सुझाव दिएका छन्। एकीकृत करको वृद्धि, व्यवसाय करका विषयमा असहमति जनाउँदै उद्योग वाणिज्य संघ, होटल व्यवसाय संघ, कावासोती बजार व्यवस्थापन समिति, जनजाति महासंघ, अन्तरपार्टी महिला सञ्जाल, नेपाल दलित संघ, अपाङ्ग नगर समन्वय समितिले पनि वैज्ञानिक रूपमा करको दायरा कायम गर्नुपर्ने र बहुमतको दम्भमा आफू खुशी बजेट तयार पारिएको भन्दै नीति तथा कार्यक्रमको विरोध गरेका छन्। यसअघि नगरसभामा झडप समेत भएको थियो। झडपका बीच कावासोती नगरको नीति तथा कार्यक्रम पारित गरिएको थियो। चितवन राष्ट्रिय निकुञ्ज तथा आसपास क्षेत्रमा गएको एक वर्षमा विभिन्न कारणले 25 गैंडा मरेका छन्। चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र हरियालले दिएको जानकारी अनुसार 21 गैंडा प्राकृतिक कारणले मरेका भए पनि 4 गैंडा मानवीय कारणले मरेका छन्। एउटा गैंडा रौतहटमा गोली लागि उपचारका लागि चितवन ल्याएपछि मरेको हो। यस्तै एउटा गैंडा चौधरी ग्रुपले सञ्चालन गरेको मेघौली सिराई होटलले छाडेको करेन्ट लागेर मरेको थियो। अर्को गैंडा गैंडाकोटमा करेन्ट लागेर मरेको थियो। अर्को चितवनको पश्चिम चितवनको जगतपुरमा शून्य चोरी शिकार वर्षको 1071 दिनपछि गएको चैतमा तस्करबाट मारिएको थियो। अन्य 21 मध्ये एउटा गैंडा बच्चा जन्माउन नसकेर अन्य बुढो भएर जुधेर अन्य गैंडाले हानेर लडेर मरेको अर्याले जानकारी गराउनु भएको छ। अघिल्लो वर्ष विभिन्न कारणले 15 गैंडा मरेकोमा यो वर्ष 25 मरेका हुन्। केही दिनदेखिको अविरल वर्षाका कारण उत्तरी धादिङको गंगा जमुना गाउँपालिका वडा नम्बर 2 पुन्द्रुङमा मंगलबार राति गएको पहिरोले 7 घर पुरेको छ। सयौं घर जोखिममा छन्। थुप्रै बासिन्दा जंगलको बास भएका छन्। कोही आफन्तको शरणमा पुगेका छन्। लगातारको वर्षापछि धाँजा फाटेको जमिन पूरै पहिरो जाँदा 7 घर पुरिएको हो। उनीहरूको बिचल्ली भएको जमुना गाउँपालिका वडा नम्बर 2 वडा अध्यक्ष फैसिङ तामाङले बताउनु भएको छ। गाउँमा पहिरो जान सक्ने भएपछि केही परिवार अगाडि नै सुरक्षित रूपमा निस्किएर आफन्तकोमा पुगेका थिए। जिल्ला विपद व्यवस्थापन समितिलाई पटक पटक जानकारी गराएर पनि गाउँबाट विस्थापित भएका बासिन्दाका लागि राहत पुर्याउन नसकेको र उनीहरू केही दिनदेखि भोक भोकै रहेको बताइएको छ। पहिरोमा पुरिएका परिवारको संख्या 48 भन्दा बढ़ी रहेको छ। भूकम्पपछि जोखिम रहेका गाउँहरू स्थानान्तरण गर्नका लागि भूकम्प पुनर्निर्माण प्राधिकरणले प्राविधिक टोली खटाई अध्ययन गरेपछि यस क्षेत्रका 10 बस्ती सार्नुपर्ने भनिए पनि सो क्षेत्रमा मानिसहरू वैकल्पिक व्यवस्था नहुँदा जोखिम मोलेर बसिरहेका छन्। रूपन्देहीमा डोजरले बाटो निकाल्दा बनेको खाडलमा जमेको पानीमा डुबेर 2 बालकको ज्यान गएको छ। कञ्चन गाउँपालिका सोगामा खाडलको पानीमा पौडी खेल्न पुगेका 2 बालकको ज्यान गएको हो। एकजना बालकको उद्धार गरिएको छ। वडा नम्बर 3 सोगामा खाल्टोमा जमेको पानीमा पौडी खेल्दा 8 अनिस परियार, 5 रमन परियारको ज्यान गएको हो भने 3 सुसन परियारको उद्धार गरिएको हो। देवचुली नगरस्तरीय बाल सञ्जालले रुसाय अभियान शुरू गरेको छ। देवचुली नगरपालिका 16 15 शिव तिवारीको उपचारका लागि बाल सञ्जालको यो अभियान शुरू भएको हो। 2 महिनादेखि रक्त क्यान्सरले भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत तिवारीको लागि आर्थिक संकलन शुरू भएको हो। बाल सञ्जालले नगरभित्र र बाहिरबाट 2000 जनासँग 100 दरले रकम संकलन गरी 2,00,000 रूपियाँ उपचारका लागि उठाउने लक्ष्य लिएको छ। मकवानपुरको हेटौडा उपमहानगरपालिका 10 बस पार्कबाट हिजो बिहान सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागु औषध चरेसहित 7 पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल हेटौडाले विशेष सुराखीका आधारमा 30 चरेसहित 7 पक्राउ गरेको हो। भारतीय नम्बर प्लेटको ट्याक्सीसहित 33,690 भारतीय रूपियाँ पनि बरामद भएको प्रहरीले जनाएको छ। स्थानीय खबरपछि अब पालो आजको सवाल। नेपालमा 16,000 बढी संख्यामा रहेका दराई समुदायको मुख्य बसोबास क्षेत्र चितवन नवलपरासी र तनहु जिल्ला हो। अल्पसंख्यक समुदायमा सूचीकृत यो समुदायको आफ्नै भाषा, संस्कृति र परम्परा छ। बदलिदो परिवेशसँगै नयाँ पुस्तामा भाषा र संस्कृतिको हस्तान्तरण नहुँदा लोप हुने जोखिम उत्तिकै छ। यस्तो बेला चितवनमा रहेका दराई समुदाय र संस्था एक भएर भाषा संरक्षणमा लागेका छन्। चितवनबाट सहकर्मी राजकुमार दराईको यो रिपोर्ट।
यो दराई भाषा जोगाईका लागि अब हामी सबै दराई जात सबै जुटिकुनु आफ्नो कुरा बोराते आफ्नो भाषा बोराते खान आफ्नो भाषा अनि जोगिराखित।
अल्पसंख्यक आदिवासी दराई समुदायको भाषा लोप हुन लागेको अवस्थामा दराईहरू एकजुट भई दराई भाषा संरक्षण अभियानमा जुट्न थालेका छन्। चितवन भरतपुर महानगरपालिका 15 मंगलपुरकी सोम कुमारी दराईले सबैले दराई भाषा बोल्ने हो भने भाषा संरक्षण हुन्छ भन्ने लागेको छ।
अब दराईहरूले यो खोजी निधि गर्ने संरक्षण गर्ने यो बुढादी हुन् युवादी हुन् अनि बच्चासम्म सबै त्यही सिकाइरहे भने बोलिरहे भने राम्रो हुन्छ। आफ्नो संस्कृति पनि राम्रो हुन्छ, भाषा पनि राम्रो हुन्छ, जोगाउनु सकिन्छ।
दराई भाषा संरक्षणका लागि संरक्षण समिति समेत गठन गरी विद्यालय सञ्चालन गर्न सके भाषा संरक्षण प्रभावकारी हुन सक्ने देख्नुहुन्छ समाजसेवी सन्तराम दराई।
यो संरक्षण गर्नको लागि हामीले जुन जुन ठाउँमा दराई भाषाहरू बोलिँदैन त्यस ठाउँमा गएर एउटा नबोल्ने ठाउँमा पाठशाला पनि चलाउनु पर्छ र हाम्रो भाषा बोल्नको लागि प्रोत्साहन स्वरूप केही चाहिँ लगानी गरेर हाम्रो भाषा बोल्नको लागि बोल्न लगाउन सबैसित बोल्नु पर्छ। आफूहरू मात्रै होइन सबैसित बोल्न लगाउनु पर्छ, बोल्न लगाएर बोल्न प्रेरित गर्न लगाउनु पर्छ।
16,000 जनसङ्ख्यामा रहेको दराई समुदायका 11,000 दराई भाषा वक्ताको संख्या रहेको छ। दराई समुदायले आफ्नो भाषा आफै बोलेमा संरक्षण हुने र यस समुदायले गर्न लागेका यस संरक्षण अभियानमा आफू सहयोग गर्ने चाहना दराई भाषा सर्वे गर्न सिल इन्टरनेसनल USAबाट आउनु भएका जनेलको रहेको छ।
मेरो विचारमा दराई सबभन्दा महत्वपूर्ण कुरो घरमै आफ्नो भाषा बोल्नु पर्छ, बच्चाहरूलाई आफ्नो भाषा सिकाउनु पर्छ। मेरो विचारमा त्यो चाहिँ सबभन्दा महत्वपूर्ण छ।
यसरी दराई समुदायले आफ्नो भाषा संरक्षणका लागि गर्न लागेको यो अभियान सराहनीय छ। यसरी नै नेपालमा लोप हुन लागेका विभिन्न भाषा संरक्षण अभियानमा सबैको चासो हुनु जरुरी छ।
कुनै पनि समुदायको संस्कृतिको रक्षाका लागि सोही समुदायको सक्रियता महत्वपूर्ण हुन्छ। दराई भाषा संस्कृति संरक्षणका लागि कसले के गर्नु पर्ला भनेर हामीले चितवन आसपासका दराई समुदायका व्यक्तिसँग सोधेका छौं।
मेरो नाम बिन्दु दराई, म नेपाल दराई महिला समाजको अध्यक्ष। दराई भाषा संरक्षण गर्नको लागि चाहिँ खास गरीमा भन्नुपर्दाखेरि आफ्नो दराई भाषा चाहिँ बोल्नै पर्छ र नजानेकाहरूलाई सिक्नको लागि उत्साहित गराउनु पर्छ र यो भाषा चाहिँ मेरो आफ्नै हो भनेर आफ्नो पन हुनुपर्छ।
ज्योति दराई, घर नलपरासी जिल्ला, जिल्ला सल्लाहकार दराई उत्थान समाजको। दराई भाषा संरक्षण गर्नु त हामीले सबभन्दा आफू को हुँ भनेर चिनिनको लागि आफ्नो भाषा चाहिन्छ। हामीले जहाँ गए पनि तिमीहरू के जात हो भन्दाखेरि हामी दराईको भाषा छ छुट्टै भन्दाखेरि छ नि त भन्दाखेरि हामीलाई बोल्न नसकेको अवस्थामा पनि हामी बोल्न मनभित्रैबाट म यो दराई भाषा बोल्छु भनेर के हामीलाई अब बोल्नेले बोल्नै पर्यो, नबोल्नेले हामीलाई तालिम गोष्ठी प्रशिक्षण के गरेर हुन्छ त्यसरी हामीले खोज्नु पर्यो।
हाम्रो यो भाषा संरक्षणको लागि विशेष गरेर हामी सबभन्दा पहिला सुरुमा हामी दराई समुदाय नै जागरूक हुनु पर्यो। त्यसपछि हाम्रो दराई भाषा संरक्षणको लागि विभिन्न संघ संस्था र राष्ट्रबाट नै भाषा संरक्षणको अभियानमा उत्तिकै भूमिका हुनुपर्छ।
मेरो खैरानी नगरपालिका वार्ड नम्बर 16 पिद्रहनी। दराई भाषालाई अगाडि बढाउनको लागि चाहिँ हामी दराईहरू सबै लागि मिली एकजुट हुनु पर्यो र हरेक जिल्लाबाट भाषाको लागि चाहिँ हाम्रो भाषाहरू कस्तो के छ भनेर उहाँहरूसँगै बसेर उहाँहरूसँगको शब्द संकलन चाहिँ गर्न एकदम आवश्यक छ जस्तो लाग्छ मलाई र यो हुनु पनि पर्छ।
यसै सन्दर्भमा हामीले दराई आदिवासी समाज नेपालका सचिव शनिराज दराईलाई दराई भाषा संस्कृतिको संरक्षणका लागि के कस्ता काम भइरहेका छन् भनेर सोधेका छौं।
हाम्रो दराई भाषाको संरक्षणको हिसाबले हेर्नु पर्दाखेरि राज्यबाट चाहिँ खासै त्यस्तो भएको छैन र हाम्रो एउटा संस्था छ दराई आदिवासी समाज नेपाल भन्ने, यो संस्थाले चाहिँ दराई भाषाको संरक्षणको लागि 2 वर्ष भइसकेको छ दराई भाषा संरक्षण अभियान को रूपमा चलाइराखेको छ। अब हाम्रो तराई भाषाको सर्वे भइसकेको छ, त्यस्तै गरेर सरसरवालाहरूको भेला पनि भइसक्यो र त्यसपछि हाम्रो तराई भाषाको दस्तावेज निर्माणको लागि 10 घण्टासम्म तराई भाषामा नै विभिन्न विधामा रहेर त्यसको रेकर्ड गरेर पनि हाम्रो तराई भाषामा अब लेखन शैली पनि निर्माण भइसकेको छ। यो भर्खरै मात्रै 2073 साल फागुन महिनामा सकिएको छ र त्यसको नमुना चाहिँ हामीले अहिले गाउँघरमा वितरण गरिरहेका छौँ। तराई भाषा संरक्षणको लागि 2-3 वटा रेडियोमा पनि हाम्रो तराई भाषाको कार्यक्रमहरू पनि आउने गर्छ। गोर्खा पत्र नयाँ नेपालमा पनि तराई भाषाको समाचार हामीले देख्न सकिन्छ।
अब यो जनस्तरबाट नै भएको प्रयासमा पनि भाषा संरक्षणमा चुनौती छ भन्ने गरिन्छ। जस्तो दराई भाषा छ, दराई संस्कृति छ, दराईको मौलिक बाजा छ, तर अहिलेसम्म सांस्कृतिक रूपमा हेर्ने हो भने गीतहरू बजारमा आउन सकेका छैनन्। यस्ता चुनौतीहरू चाहिँ के छन् यो संस्कृति र भाषाको संरक्षणका लागि?
दराई भाषामा गीतहरू धेरै छन्, अब चाड पर्वको गीतहरू पनि छ, रचना गर्नुभएको छ, गायकहरू पनि हुनुहुन्छ, तर उहाँहरूले चाहिँ विशेष गरेर आर्थिकको कारणले गर्दाखेरि नै सहरले निकालिराख्नु भएको छैन। धेरै नै समस्या छ अहिले, किन भन्दाखेरि सरकारी स्कुलहरूमा चाहिँ अहिले नेपालीमा पढाइ हुने, अझै धेरै स्कुलहरू अहिले त झन् अङ्ग्रेजी माध्यममा पढाइ भइरहेको हुनाले अहिले दराई समुदायका कतिपय घरहरूमा चाहिँ बच्चाहरूलाई पहिला सुरुमा आफ्नो मातृभाषामा सिकाइकन नेपाली खास भाषा नै प्रयोग गरेको पाइन्छ। यो यसको लागि चाहिँ हाम्रो दराई भाषामा पनि यस्तो स्कुलहरूमा यस्तो भइदिएको भए घरबाट नै सुरु हुन्थ्यो, तर पनि अहिले हाम्रो सिकाउन तनहुँ र नौपरासीमा जुन ठाउँमा दराई भाषा बोलिन्छ उहाँहरूले चाहिँ आफ्नो बालबच्चालाई अहिले पनि दराई भाषामा नै बोल्नुहुन्छ घरमा चाहिँ। अहिलेको नयाँ पुस्ता आइरहेका छन् उहाँहरूले चाहिँ दराई भाषालाई भन्दा पनि नेपाली भाषा बोल्न सिकाउने, स्कुलमा पढाइ अब अङ्ग्रेजी माध्यममा हुने त्यस्तो भइरहेको छ। धेरै नै अहिले समस्या छ, चुनौती छ, यो दराई भाषा चाहिँ लोप हुने अवस्थामा धेरै पुगेको छ जस्तो लाग्छ।
अब यसको लोप हुन नदिन, यसलाई जोगाउन तपाईँहरूले गर्नुभएका प्रयास बाहेक सरकारले अथवा अरू पक्षबाट चाहिँ के भइदिए हुन्थ्यो भन्ने लाग्छ?
सबै भाषा भाषी सञ्जाल पनि दराई भाषा मात्रै छैन, अरू भाषाको पनि राज्यले सम्मान गर्नु पर्यो। अब सबै भाषाबाट एउटा स्कुलमा भनौँ न हाम्रो दराई भाषाको पनि एउटा पाठ्य पुस्तक तयार गरेर मातृभाषा शिक्षाबाट जुन दाखलो गाउँ छ बस्ती छ दराईको त्यस्तो ठाउँमा दराई भाषालाई बाट नै गराउने, अनि त्यस्तै गरेर हाम्रो विभिन्न मिडियाहरूमा पनि राष्ट्रिय स्तरको मिडियाहरूमा पनि हाम्रो दराई भाषा भाषीलाई पनि अलिक प्रोत्साहन दिनुपर्ने जस्तो लाग्छ।
अल्पसंख्यक दराई भाषीको भाषा लोप हुन नदिन सरकारी तवरबाट नै सार्थक पहल आवश्यक रहेको दराई आदिवासी समाज नेपालका सचिव शनिराज दराईको भनाईपछि अब पालो भएको छ व्यापारिक विश्रामको।
के तपाईँलाई स्कुल बोर्डिङ र कलेजका ड्रेसहरू चाहिएको छ?
यदि चाहिएको छ भने सम्झनुहोस् न्यू अभिषेक वस्त्रालयलाई।
हामी कहाँ स्वदेशी तथा विदेशी उच्च स्तरीय ब्रान्डका सटिङ सुटिङका कपडाहरू, सम्पूर्ण स्कुल बोर्डिङ तथा कलेजका ड्रेसहरू, सिरक दस्नाका खोल, पर्दा, साडी, ब्लाउज, कुर्ता सलवार, विभिन्न उत्सव तथा चाड पर्व र विवाह वर्तमानमा चाहिने फेसन अनुसारका सम्पूर्ण कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
गुणस्तरीय भरपर्दो र सुपथ मूल्यका कपडाहरूको लागि न्यू अभिषेक वस्त्रालयलाई सधैँ सम्झनुहोस्।
साथै पर्दा, कार्पेट, मेटेस, फोम, चकटी, सिरक दस्ना, फाइबर सिरक र ब्लाङ्केट पनि पाइन्छ।
सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा होम डेकोर गैंडाकोट कांग्रेस चौक, प्रोपाइटर नारायण गौडेल 9855-54692 र रविन्द्र अधिकारी 9855-54968।
तोरीको तेल एग्रो गोल्ड द्वारा प्रसारित विशेष जानकारी। चाड पर्वको समयमा तेलबाट बनाइएका परिकार धेरै उपभोग हुने गर्दछन्। अशुद्ध तेलमा बनाइएका परिकारहरूको उपभोग गर्नाले तपाईँको स्वास्थ्यमा गम्भीर असर पर्दछ, त्यसैले कुनै पनि परिकार बनाउनको लागि शुद्ध तोरीको तेल नै प्रयोग गर्ने गरौं। जनहितको लागि
विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। विश्राम अघि यहाँले सुन्नुभयो, चितवनमा छोरा र ज्वाई मिलेर बाबुको हत्या, अनियमित विद्युत काटिँदा सर्वसाधारणलाई शास्ति र दराई भाषा संरक्षणमा चुनौती, अब पालो भएको छ थातथलोका खबर। खबरका साथमा हुनुहुन्छ सहकर्मी सन्तोष श्रेष्ठ।
पाल्पा स्याङ्जा र गुल्मीको संगम स्थल रेडीमा कालीगण्डकी नदीमाथि निर्माण हुन लागेको तीनमुखे पुल लामो समयदेखि अलपत्र अवस्थामा रहेको छ। धार्मिक पर्यटकीय महत्वको यो क्षेत्रमा पाल्पाको रुरुधाम, स्याङ्जाको कारीकोट र कुल्मीको रुरु गाउँपालिका जोड्ने गरी तीनमुखे झोलुङ्गी पुल निर्माण थालिएकोमा ठेकदार कम्पनीले काम नै अघि नबढाएको हो। तनहुँमा शुक्ला गण्डकी नगरपालिकाको आर्थिक विधेयक नै पारित नगरिकन नगरसभा सम्पन्न भएको छ। यसअघि सम्पन्न नगरसभामा कुनै पनि विधेयक पेश नै नगरिकन नगरसभाले प्रस्तुत गरेको योजना विवरण पारित गरेको हो। सामान्यत नगर प्रमुखले नगरसभाको निर्णय सार्वजनिक गर्ने परम्परा तोड्दै शुक्ला गण्डकीमा भने नगर उप प्रमुख सविता रसैलीले सभाको निर्णय प्रस्तुत गरेका थिइन्। हालसम्म गाउँपालिका र नगरसभा सम्पन्न भएका सबै तहमा नगर प्रमुख र गाउँपालिका अध्यक्ष नै नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्ने गरेका छन्। तर गत असार 30 गते सम्पन्न सभामा कार्यपालिकाको बहुमतले पारित गरेको निर्णय नै जस्ताको तस्तै राखिएको थियो। सोही निर्णय नै जस्ताको तस्तै नगरसभाको निर्णय सार्वजनिक कार्यक्रममा पनि प्रस्तुत गरिएको छ। कार्यक्रममा नगरपालिकाको 60,13,42,000 रूपियाँ बजेट प्रस्तुत गरिएको छ। केन्द्र विवादका कारण पर्वतको बिहादी गाउँपालिकाको बजेट समयमै आउन सकेको छैन। स्थानीय तहको पुनः संरचनाको क्रममा तोकिने गाउँपालिकाको केन्द्रमा सभाका सदस्यहरू बीच विवाद देखिएपछि बजेट प्रभावित बनेको हो। उहाँकी ठाटी सहितका तह सभाबाट सभामा प्रतिनिधित्व गर्ने सदस्यहरूले हालको केन्द्रलाई स्वागत गरे पनि रानीपानी, बराचौर र बाछाबाट सभामा प्रतिनिधित्व गर्ने सदस्यहरूले विरोध जनाएपछि केन्द्रको विवाद उत्कर्षमा पुगेको छ।
सहकर्मी सन्तोष श्रेष्ठ थाथलोका खबर प्रस्तुत गर्नुहुँदै अब बाँकी स्थानीय खबर। नवलप्रासीको कावसुती 10 रहेको जनता मावि मगरकोटको खाली जग्गामा वृक्षारोपण गरिएको छ। विद्यालयसँगै जोडिएर रहेको 6 क्षेत्रफलमा बकाइनो रोपिएको हो। जिल्ला वन कार्यालय नवलप्रासीको आर्थिक तथा प्राविधिक सहयोगमा वृक्षारोपण गरिएको विद्यालयले जनाएको छ। 1200 बिरूवा रोपिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिकेश भट्टराईका अनुसार वृक्षारोपणका लागि जिल्ला वन कार्यालयले 3,31,000 सहयोग गरेको थियो। विद्यालयका प्रधानाध्यापक गोपाल लम्सालले प्राप्त सहयोग रकमले तारबार गरिनुका साथै वृक्षारोपण गरिएको बताउनु भएको छ। चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको शिशवार उपभोक्ता समितिले पूर्णता पाएको छ। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र शिशवार उपभोक्ता समितिमा रिक्त रहेको उपाध्यक्ष पद हिजो पदपूर्ति भएको छ। उपाध्यक्ष पदमा नेत्रबहादुर पाण्डे चयन हुनुभएको छ। समितिको बैठकबाट दुईजनाको उम्मेद्वारी परेपछि चुनावी प्रक्रियाबाट टुंगो लगाइएको हो। पाण्डेले प्रतिद्वन्दी चन्द्रबहादुर तिवारीलाई पराजित गर्नुभएको हो। अब केही छोटा खबर। सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्मा विरूद्ध विशेष अदालतमा दायर भएको मुद्दा अगाडि नबढ़ाउन आदेश दिएको छ। सरकारले भदौबाट डिजिटल प्रविधिको राष्ट्रिय परिचय पत्र स्मार्ट कार्डको छपाई शुरू गर्ने भएको छ। सरकारले स्थानीय तहका लागि आवश्यक कर्मचारी सम्बन्धित जिल्ला कार्यालयबाट नै खटाउने जनाएको छ। सरकारले संविधान बमोजिम, संघीय संसद र प्रदेशसभाका सदस्यको निर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ। भारतले हुलाकी राजमार्ग अन्तर्गतको 10 सड़क निर्माणका लागि नेपाल सरकारलाई झण्डै 24 करोड़ रूपियाँ दिएको छ र वीरगंज भन्सार कार्यालयले आर्थिक वर्ष 2073-74 101% राजस्व असुली गरेको छ। यिनै खबरसँगै हामी अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै आजका प्रमुख हाइलाइट्स। गैंडाकोटमा हिजो बसको ठक्करबाट पैदल यात्रीको मृत्यु। चितवनमा छोरा र ज्वाई मिलेर बुबाको हत्या। नवलप्रासी चितवनमा विद्युत आपूर्ति अनियमित। अल्पसंख्यक दराई समुदाय भाषा संरक्षणमा एकजुट बन्दै नयाँ पीढ़ीमा संस्कृति हस्तान्तरणमा चुनौती बनेको दराई आदिवासी समाज नेपालका सचिव शनिराज दराईको भनाई। नवलपरासीमा नियम विपरीत सञ्चालनमा रहेका निजी विद्यालय बन्द गराइने। चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा 25 गैंडा मरे। मकवानपुरमा लागू औषध सहित 7 पक्राउ। र धादिङमा पहिरो जाँदा 7 घर पुरिए। भागेर जंगल बसेका मानिस 2 भोकै बुटवलमा खाडलमा जमेको पानीमा डुबेर 2 बालकको मृत्यु। र www.vijayafm.org.np प्रसारण भइरहेको बिहान 6:30 विजय खबर सकियो। प्राविधिक मित्र नवीन सुवेदीलाई धन्यवाद। यसपछि तपाईँ विजय ध्वनि सुन्न सक्नुहुनेछ। लक्ष्मी पौडेललाई विदा दिनुहोस्। नमस्कार।